के मबअस और मेराज, इन
जी
दोनों
जी
के बारे में थोड़ा बताइए हमारे
जी
नाज़रीन
जी
को।
अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। सबसे पहले तो मैं तमाम नाज़रीन की खिदमत में सलाम अर्ज़ करता हूँ और फिर आप लोगों का शुक्रिया अदा करता हूँ कि इस मुबारक मौके पर मुझे कुछ बोलने की मोहलत दी आप लोगों ने।
चलिए, आपके शुक्रगुजार हैं।
मबअस जो है, ख़ुद मबअस या बैसत, ये मस्दर है। बाज़ लोग कहते हैं मस्दर है, बाज़ कहते हैं इसमें मकान है, इसमें ज़मान है। बैसत यानी उठने को कहते हैं,
जी
ठीक है। किसी आदमी को किसी काम के लिए उठाना या भेजना, इसको कहते हैं मबअस। ये तो इसके लुग़वी माने हैं। इस्तिलाह में जो है, हज़रत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम जिस दिन उन पर पहली वही नाजिल हुई थी और जिस दिन उनको पैगंबरी सौंपी गई थी और बाकायदा तौर पर उनको रिसालत की जिम्मेदारी और दुनिया को, लोगों को जहालत की तारीकियों से नूर की तरफ और रोशनी की तरफ लाने की जिम्मेदारी जिस दिन उनको सौंपी गई थी, उस दिन को मुसलमान मबअस के या ईद बैसत या ईद मबअस के उनवान से मुसलमान उसको मनाते हैं। ये तकरीबन हिजरत से 13 साल पहले की बात है, जिस वक्त रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की उम्र मुबारक जो है 40 साल थी, और ये आमुल फील का भी 40वां साल बनता है कि गारे हिरा में हज़रत पर जिब्राइल नाजिल होते हैं, पहली वही उन पर नाजिल होती है इस उनवान से कि इक़रा बिस्मि रब्बिक अल्लज़ी खलक, खलक अल इंसान मिन अलक, और बाकी जो आयतें हैं। तो यानी पहला जो इस्लाम का हर्फ है और जो तालीम है वो इक़रा से शुरू होती है,
बिल्कुल
यानी
बिल्कुल
पढ़ो, इक़रा पढ़ो, बिस्मि रब्बिक अल्लज़ी खलक, उस अल्लाह के नाम से जिसने तुम्हें पैदा
खल्क
किया
किया।
है, जिसने तुम्हें खल्क किया है। तो यहाँ मैं ये बात बताता चलूँ कि जो अहले तशय्यो है, शिया जो है, उनकी रिवायात के मुताबिक ये वाक़या रजब की 27 तारीख़ को वाक़या हुआ था, यानी रजब की 27 तारीख़ को पैगंबर पे पहली वही नाजिल हुई थी और ये बैसत का दिन है। अहले सुन्नत के नज़दीक बैसत का दिन जो है ज़्यादा मुशख़्स नहीं है, बिन माना कि उसकी रिवायतें जो हैं मुख्तलिफ हैं। बास कहते हैं कि 17 रमज़ान है, बास कहते हैं 19 रमज़ान, बास 21 रमज़ान, तो उनकी रिवायतें मुख्तलिफ हैं। अहले सुन्नत बरादरान की तरफ से ये दिन मेराज के तौर पे मनाया जाता है, शब मेराज के तौर पर। और शब मेराज का तो आपको इल्म है, वो रात है जो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम आसमानों पे गए थे और उनका मेराज हुआ था। तो बहरहाल ये तो एक छोटा सा तारीख़ी इख्तिलाफ़ है, लेकिन पैगंबर तो हम सब मुसलमानों के एक वाहिद
बिल्कुल।
मुश्तरका पैगंबर हैं,
और
हमारी
इन दोनों वाकयात
वहदत
में
का
मेरे
जो है
ख्याल में कोई इख्तिलाफ, वाकयात में भी इख्तिलाफ
इख्तिलाफ
नहीं
नहीं
है।
है। बस ये है कि जिन मसलन ईरान में अहले तशय्यु की अक्सरियत है तो इस दिन को इस
योम
उनवान से
मबस के तौर
मनाते हैं,
से।
पाकिस्तान में, हिंदुस्तान में, दूसरी जगहों में मेराज के नाम से मनाते हैं, लेकिन बहरहाल मकसद जो है
डॉक्टर
वो
साहब,
एक
इंशाल्लाह
है।
गुफ्तगू आगे बढ़ाएंगे हम लोग। डॉक्टर साहब, मबस के हवाले से हम लोग गुफ्तगू कर रहे थे, और यौम मेराज जैसा कि हिंदुस्तान पाकिस्तान में अब अक्सरियत कहने लगी है, एक तो ये कि इसकी फजीलत के बारे में हमारे नाजरिन को बताइए।
देखिए, जब हम इंसानियत की जो तख्लीक है उसके हदफ की तरफ आते हैं, तो जैसे इमाम अली फरमाते हैं कि किसी चीज़ की फजीलत आपको देखनी हो तो उसके हदफ की तरफ आप देखें कि उसका हदफ जो है, उसका मकसद कितना बड़ा है। तो जब हम देखते हैं तो मबअस जो है इंसानियत की तकमील के लिए और खिलकत जो है, इंसानियत की जो खिलकत हुई है उसकी तकमील के लिए ये मबअस वाक़ हुई है। तो साफ ज़ाहिर कि इसकी फजीलत भी बहुत ज़्यादा होगी, हदीसों में बहुत ज़्यादा फजीलत इसकी वारिद हुई है, इसके अपने आमाल हैं, गुसल है इसका, इसके अलावा जो है इस दिन के ख़ास नमाज़ें हैं और दूसरे कुछ दुआएं हैं इस दिन जो पढ़ी जाती हैं। तो ये तो वो जो हमें
जाहिरी
करनी चाहिए
अहकाम हैं।
ज़ाहिरी
जी
चीज़ें हैं, लेकिन असल में हम देखें तो इस दिन जो वाक़या हुआ था वो ये था कि दुनिया की सबसे जो अजीम हस्ती है, वो हस्ती जिसकी रूह से कायनात वजूद में आई है और जिसके लिए खुदा फरमाता है कि मैंने आपकी रूह से इस कायनात को खल्क किया, इतनी अजीम हस्ती पर ایک بہت بڑی اور عظیم ذمہ داری جو انسانیت کی ہدایت کی ذمہ داری ہے، جو وہ ذمہ داری جو انسانیت کی تخلیق کا ہدف ہے، وہ اس دن اس بڑی شخصیت کے کندھوں پہ پڑی تھی۔ تو واقعاً یہ ایک بہت بڑا دن ہے، ایک بہت بڑی عید ہے مسلمانوں کے لیے کہ انسانیت کی تخلیق کا جو ہدف ہے وہ اس دن جو ہے وہ آخری مرحلے میں داخل ہوا تھا۔ جیسا کہ آپ کو پتہ ہے اللہ تعالیٰ نے جو ہے انسان کو خلق کیا ہے، اور قانون سازی اور قانون دانی کا جو حق جو ہے وہ بھی اللہ تعالیٰ کے پاس ہے۔ تو انسان کی ہدایت کے لیے اللہ تعالیٰ نے مرحلے بہ مرحلے جو ہے انسانوں کی جو سوچ ہے، جو شعور کی سطح ہے، اس کے مد نظر اللہ تعالیٰ نے مختلف مراحل میں پیغمبر بھیجے ہیں۔ 124,000 پیغمبر اللہ تعالیٰ نے انسان کی ہدایت کے لیے بھیجے ہیں، اور ان کے جو سب سے آخری رسول ہیں وہ ہمارے رسول اکرم صلی اللہ علیہ وآلہ وسلم ہیں، جو پچھلے جتنے تمام پیغمبر آئے ہیں ان کی جتنی بعثتیں ہوئی ہیں ان کی بعثت کی تکمیل کے لیے آئے ہیں، ان کا جو ہدف تھا ان کی تکمیل کے لیے آئے ہیں۔ تو یہ واقعی میں جو ہے ایک بہت بڑا دن ہے، اور اس کے اہداف بھی بہت بڑے ہیں۔ تو ہمیں یہ دیکھنا چاہیے کہ رسول اکرم پہ جو وحی نازل ہوئی یا جس ہدف کے لیے آئے ہیں وہ اہداف کیا ہے، اور ہمیں اس دن سے جشن اور سرور کے علاوہ ہم کیا سیکھ سکتے ہیں اور ہمیں کیا کرنا چاہیے۔ تو جب ہم بعثت کے اہداف کی طرف دیکھتے ہیں تو دو بڑے جو ہے ہدف اس کے ہمیں نظر آتے ہیں، ایک انسان کی انفرادی زندگی میں اور ایک جو ہے اجتماعی زندگی میں۔ اللہ تعالیٰ فرماتے ہیں کہ میں نے تم ہی لوگوں میں سے یعنی امیین میں سے تمہارے درمیان رسول بھیجا جو تم کو آیتوں کی، قرآن کی آیتوں کی تلاوت کرتا ہے اور تمہارا تزکیہ کرتا ہے اور تمہیں تعلیم دیتا ہے۔ تو بعثت کا جو ہے سب سے بڑا جو مقصد ہے وہ انسان کا تزکیہ اور تعلیم ہے۔ اب ہم دیکھتے ہیں کہ تزکیہ کا ذکر پہلے آیا ہے، تعلیم کا بعد میں آیا ہے، یعنی تربیت جو ہے وہ تعلیم سے زیادہ اہم ہے۔ تو دیکھنا یہ ہے کہ رسول اکرم جو ہدایات ہمارے لیے لے کے آئے ہیں، اوامر لے کے آئے ہیں، ہم ان پہ اگر عمل کریں گے تو ہم اپنا تزکیہ کر سکیں گے اور ہم جو ہے اس ہدف تک پہنچ سکیں گے۔ یہ تو ہمارا جو ہے وہ انفرادی جو ہے وہ ہے کہ رسول اکرم کے جو اوامر ہیں یا قرآن جو احکامات ہمارے لیے لایا ہے جو یا جو رسول اکرم کی سیرت ہے، ان کے جو اخلاق ہیں، جو فرماتے ہیں کہ انما بعثت لأتمم مکارم الاخلاق، میں اخلاق کی تکمیل کے لیے مبعوث ہوا ہوں۔ تو انفرادی طور پر جو ہے ہم اس مبعث سے یہ سبق سیکھ سکتے ہیں کہ ان کے جو پیغامات ہیں، ان کی جو سیرت ہے، وہ ہم اپنے اوپر لاگو کریں انفرادی زندگی میں، اسلامی اخلاق سے ہم اپنے آپ کو آراستہ کریں، اسلامی اوامر پہ عمل کریں۔ اور جب ہم انفرادی طور پہ جو ہے یہ کام کریں گے تو پھر ہم اجتماعی ہدف کی طرف بڑھیں گے۔ اجتماعی ہدف کی طرف قرآن فرماتا ہے کہ انسانیت کی تخلیق کا جو ہے اصلی ہدف جو ہے وہ یہ ہے کہ انسان جو ہے قسط اور عدالت تک پہنچ جائے، یعنی پوری دنیا جو ہے، پورا معاشرہ جو ہے اس میں عدل اور انصاف کا بول بالا ہو اور عدل و انصاف قائم ہو جائے۔ یہ کب قائم ہوتا ہے؟ جب ہم اپنی انفرادی زندگی میں اسلامی احکامات اور اوامر اور اسلامی اخلاق اپنے اوپر لاگو کریں گے تو ہم آہستہ آہستہ جو ہے، چونکہ معاشرہ جو ہے افراد سے بنتا ہے، تو جب افراد صالح ہوں گے تو معاشرہ بھی صالح ہوگا۔
بالکل۔
اور عدالت جب ہم اپنے اوپر، اپنے گھرانے کے اندر عدالت اور انصاف اجرا کریں گے، اپنے بچوں کے درمیان، اپنے دوستوں کے درمیان، اپنی زندگی میں تعادل اور اعتدال سے کام لیں گے۔ دیکھیں عدالت کے معنی ہے ہر چیز کو اپنی جگہ پر رکھنا، اور ظلم کے معنی ہے ہر چیز کو اس کی اصلی جگہ سے ہٹانا۔ ٹھیک ہے،
بالکل۔
تو جب آپ زندگی میں آپ دیں کہ آپ اگر ایک گھر بنانا چاہتے ہیں تو اس میں ایک ایک اینٹ آپ جب رکھتے ہیں تو اگر اس کو صحیح جگہ پہ رکھیں گے، اس کی کھڑکی صحیح جگہ پہ رکھیں گے، اینٹ صحیح جگہ پہ رکھیں گے، تو تب جا کے یہ گھر جو ہے تکمیل ہوگا, لیکن اس میں ایک چیز بھی ادھر سے ادھر ہوتی ہے تو وہ چیز پائے تکمیل تک نہیں پہنچتی.
بالکل
اسی طرح جو ہے جب ہم انفرادی زندگی میں تک اخلاقیات کا خیال رکھتے ہیں اور عدالت کا خیال رکھتے ہیں تو ہماری ذاتی زندگی مکمل ہو جاتی ہے, اور پھر جب ذاتی زندگی مکمل ہوتی ہے تو اجتماعی زندگی بھی ہماری پھر تکمیل کی طرف بڑھتی ہے. وہی تکمیل اور کمال جو انسانی خلقت کا جو ہے وہ ہے اصلی اور غائی ہدف ہے.